नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2081 साल फागुन 18 गते आइतबार, फागुन कृष्ण पक्ष तृतीया तिथि, तदनुसार मार्च 2 सन् 2025, नेपाल सम्मत 1145। वर्षासँगै हिमपात, हिउँदे बालीलाई तेलारी, गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको समाचारबाट कार्यक्रम अखबारको शुरूआत गर्दैछौ। झण्डै छ महिनादेखि वर्षा नहुँदा र फागुन मध्यसम्म पनि हिउँ नपर्दा निराश भएका कर्णालीका किसानलाई बिहिबारदेखि भइरहेको वर्षा र हिमपातले उत्साही बनाएको छ। खडेरीले सुक्दै गएको हिउँदे बालीका लागि यो वर्ष तेलारी सरह भएको छ। जुम्लाको उच्च हिमाली क्षेत्रमा लामो समय पछि हिमपात भएको हो। यहाँको होचो क्षेत्रमा शुक्रबार साँझदेखि पानी परिरहेको छ। जुम्लाको सदरमुकाम खलंगा बजारमा शनिबार 24 घण्टादेखि निरन्तर सिमसिम पानी परिरहेको छ भने डाँडाकाँडा हिउँले भरिएका छन्। बालीलाई मलम उपशीर्षक रहेको छ। झण्डै छ महिनादेखि वर्षा नहुँदा हिउँदे बाली, जौ र गहुँ धेरै जसो डढेर सखाब झैं भएको थियो। अहिले पानी परेसँगै, हिउँ परेसँगै थोरै हिउँदे बाली जोगिने हो कि भन्ने आशा किसानहरूमा पलाएको छ। हवाई सेवा र राजमार्ग अवरूद्ध उपशीर्षक रहेको छ। हिमपातका कारण राजमार्ग समेत बन्द भएका छन्। गुच्ची लेक लगायतका अग्ला क्षेत्रमा हिउँका कारण सड़कहरू अवरूद्ध भएका छन्। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार हिउँ 55 डोजर पठाइएको छ। वर्षासँगै हिमपात, हिउँदे बालीलाई तेलारी, गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर रहेको छ। हिमाली क्षेत्रमा पुष माघमा परेन हिउँ, हिउँ घर्किन थालेपछि छिटपुट हिमपात, नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। पछिल्ला वर्ष हिउँ घर्किन थालेपछि मात्र हिमपात हुन थालेको छ। तापक्रम उकालो लागिसक्दा फाट फुट्ट पर्ने हिउँ चाँडै पग्लिने गर्छ। लामो समयसम्म टिक्ने गरी पर्याप्त हिउँ नपर्दा जनजीवनमै नकारात्मक असर पार्ने भएकाले यो नकारात्मक सन्देश हो। शुक्रबार पश्चिम नेपालका उच्च पहाड़ी र हिमाली क्षेत्रमा मध्यम हिमपात भएको छ। मध्य नेपाल र पूर्वी नेपालमा भने हल्का हिउँ परेको छ। तीन वर्ष यता हिउँ सकिएपछि मात्र हिउँ पर्न थालेको अनुभव मनाङको मनाङ ढिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेको रहेको छ। पर्नुपर्ने पुष माघमा हिउँ पर्दैन। गत वर्ष पनि फागुन चैतमा हिउँ परेको थियो। हिमाली क्षेत्रमा पुष माघमा परेन हिउँ, हिउँ घर्कन थालेपछि छिटपुट हिमपात, यो समाचारमा जानकारहरूको भनाईलाई समेत उल्लेख गरिएको छ। मौसम विभागका सिनियर डिभिजन हाइड्रोलोजिस्ट दिनकर कायस्थले हिमाली क्षेत्रमा 8-10 वर्षदेखि नै हिउँ कर्मश घट्दै गएको अनुभव सुनाउनु भएको छ। तर कति हिउँ घटो भन्ने तथ्याङ्कीय र तुलनात्मक अध्ययन तथा विश्लेषण भएको छैन। हिउँ नपर्ने असर हाम्रो घरेलु मात्र नभएर क्षेत्रीय तथा विश्वको समेत हो। त्यसैगरी जलवायु परिवर्तन परिषदका विज्ञ सदस्य डाक्टर माधव कार्कीको भनाईलाई समाचारमा उद्धृत गरिएको छ। हिउँ नहुँदा भूमिगत पानीको रिचार्ज घट्छ, जसका कारण पानीका मुहान सुक्छन्। धेरैजसो जलविद्युत आयोजना नदी प्रणालीमा आधारित भएकाले असर यसमा पनि पर्छ। हावामा उपयुक्त मात्रामा आर्द्रता सन्तुलन गर्ने भएकाले हिउँको सम्बन्ध हामीले फेर्ने श्वास प्रश्वाससम्मै पुगेको हुन्छ। हिउँ नभएको सुक्खा वायुले स्वास्थ्यमा प्रतिकूल असर पार्छ। यसको सामना गर्ने अनुकूलन तथा उत्थानशीलता बढ़ाउने विधिहरू अपनाउन जरूरी भइसकेको छ। इसी मोडमा हिमनदीबारे अध्ययन गरिरहनु भएका अध्येता शरद प्रसाद जोशीको भनाईलाई पनि उद्धृत गरिएको छ। अहिले दिन रातहरू नै विस्तारै तातो बन्दै गएका छन्। उचाइका क्षेत्रमा तापक्रम औसत भन्दा बढ़ेर गएको छ। वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डाक्टर महेश्वर ढकालको भनाईलाई पनि समाचारमा उल्लेख गरिएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दा यसले विभिन्न आयाममा असर गरेको छ। नेपालसँग स्रोत साधनको अभाव रहेको छ। अहिले नेपाल सरकारको कुल बजेट योजनाको 6% जलवायु परिवर्तनमा केन्द्रित रहेको छ। 16 पञ्चवर्षीय योजनाले विकसित औद्योगिक राष्ट्रका कारण पनि योजनाले 20% पुर्याउने भनेको छ। छिमेकी र व्यापक कार्बन उत्सर्जन गर्ने विकसित औद्योगिक राष्ट्रका कारण पनि नेपालमा जलवायु परिवर्तनको असर बढ़ेर गएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा रहेको छ। आविष्कार केन्द्रले मर्मत गर्यो सरकारी अस्पतालका 500 उपकरण। आजको कान्तिपुर दैनिकको अग्र पृष्ठमा खबर रहेको छ। राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न सरकारी अस्पतालमा बिग्रिएर लामो समयदेखि थन्किएका 484 उपकरण मर्मत गरेको छ। करिब 24 करोड़ 30 लाख मूल्य पर्ने ती उपकरण मर्मतपछि प्रयोगमा आउन थालेका छन्। केन्द्रले न्यूनतम खर्चमा 36 भेन्टिलेटर, 23 डायलासिस मेसिन, 7 एनेस्थेसिया मेसिन, 10 भिडियो एक्सरे र 8 अन्य मेसिनहरू मर्मत गरेको हो। आविष्कार केन्द्रले मर्मत गर्यो सरकारी अस्पतालका 500 उपकरण। आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। डेढ़ वर्षदेखि संसदीय समितिमै थन्कियो विद्युत विधेयक। आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा एक वर्षदेखि विद्युत विधेयक अड्किएको छ। विद्युत उत्पादन, प्रसारण, वितरण तथा व्यापार प्रवर्धन गर्न ल्याइएको विधेयक डेढ़ वर्ष पहिले छलफलका लागि पठाइए पनि समितिले हालसम्म काम शुरू गरेको छैन। तत्कालीन ऊर्जा मन्त्री शक्ति बस्नेतले 2080 भदौ 27 संसदमा विधेयक दर्ता गराउनु भएको थियो। संसदले सोही वर्षको असौ 26 समितिमा विधेयक पठाएको थियो। विधेयकमा गरिएका व्यवस्थामा 97 सांसदले संशोधन प्रस्ताव दर्ता गराएको समिति सचिव उदय कुमार भण्डारीले बताउनुभयो। यो सातादेखि विधेयकमा दफावार छलफल शुरू गर्ने तयारी रहेको छ। उहाँले भन्नुभयो, डेढ़ वर्षदेखि संसदीय समितिमै थन्कियो विद्युत विधेयक। आजको कान्तिपुर दैनिकमा यो खबर रहेको छ। विधेयक र अध्यादेशमा साझा सहमतिको प्रयास। गोर्खापत्र दैनिकमा खबर रहेको छ। अग्र पृष्ठमा संविधान कार्यान्वयनका सवालमा निर्माण गर्नुपर्ने कानूनलाई तीव्र रूपमा अगाडि बढ़ाउने उद्देश्यले सत्ता साझेदार दल आन्तरिक र बहुपक्षीय संवादमा जुटेका छन्। संसदबाट पारित गर्नुपर्ने विधेयक र सरकारले ल्याएको अध्यादेशका सन्दर्भमा सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेका शीर्ष नेता सम्मिलित उच्च राजनीतिक संयन्त्रसँगै नेतृत्वकै तहबाट संसदमा प्रतिनिधित्व गर्ने दलसँग परामर्श तीव्र पारिएको हो। सरकारले प्रमुख प्रतिपक्षीसँगै संसदबाट अन्य दलसँग संवाद गरेर विभिन्न विधेयक र अध्यादेश स्वीकृत गराउने गृह कार्य गरेको हो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम कुमार घिमिरे र एमाले संसदीय दलका मुख्य सचेतक महेश कुमार बर्तौलाले कानून निर्माणका सन्दर्भमा सत्ता साझेदार दल र प्रतिपक्षीसँग अनौपचारिक संवाद भइरहेको बताउनुभयो। प्रमुख सचेतक घिमिरेले भन्नुभयो, अन्य दलसँग पनि संवाद चलिरहेको छ। अनौपचारिक संवाद चलिरहेको हुँदा केही निष्कर्षमा पुगेपछि औपचारिक संवाद अघि बढ्छ। सत्तारूढ़ दल र सरकारको एउटै लक्ष्य भनेको संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका समस्या समाधान गर्नका लागि कानून निर्माणलाई तीव्रता दिने हो। उहाँले सरकारले अर्थतन्त्र सुधारलाई दृष्टिगत गरेर ल्याएको सहित 6 अध्यादेश सबैको सहमतिबाट पारित होस् भन्ने चाहना राखेर संवाद अघि बढ़ाएको बताउनुभयो। उहाँले भन्नुभयो, फागुन 21 गते अध्यादेश पेश भयो भने विधेयकको काम स्थगित हुन्छ। विशेष गरी सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकलाई समितिमा पठाइयोस् भनिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयकमाथि सामान्य छलफल भएको छ। समग्रमा कानून निर्माणको कार्यलाई तीव्र बनाएर संसदलाई अझै गतिशील बनाउ बनाउने ध्येय हो। विधेयक र अध्यादेशमा साझा सहमतिको प्रयास आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। अध्यादेश ल्याउँदैमा तर्सिनु पर्दैन संचार मन्त्री, गोर्खापत्र दैनिककै अग्र पृष्ठको समाचारलाई लिँदैछौ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले अध्यादेश ल्याउँदैमा कोही पनि तर्सिनु नपर्ने बताउनु भएको छ। पोखरामा शनिबार हिमालय आँखा अस्पतालको कार्यक्रममा बोल्दै उहाँले सरकारले अध्यादेश ल्यायो भनेर विरोध गर्नुको कुनै पनि तुक नभएको बताउनुभयो। अध्यादेशमा समेटिएका विषयका आधारमा त्यसको समर्थन र विरोध गर्नुपर्ने होला। उहाँले भन्नुभयो, अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार हो। सरकारले छोटो बाटोबाट कानून बनाउन अध्यादेश ल्याएको उहाँको भनाई रहेको छ। संसदबाट एउटा विधेयक पास हुन 5-6 वर्ष लागेको छ। छोटो बाटोबाट आवश्यक कानून बनाउन अध्यादेश ल्याइएको हो, उहाँले भन्नुभयो। खबर गोर्खापत्र दैनिकमा रहेको छ। शनिबार सहित 2082 सालमा 97 दिन बिदा, आजको नेपाल समाचार पत्रको अग्र पृष्ठमा यो खबर रहेको छ। सरकारले 2082 सालको बिदा सार्वजनिक गरेको छ। सार्वजनिक बिदा अनुसार शनिबार सहित वर्षभरि 97 दिन बिदा हुनेछ। 2082 सालमा तीमध्ये 45 दिन सार्वजनिक बिदा र 52 दिन शनिबार बिदा परेको छ। गएको मन्त्री परिषदको बैठकले पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पञ्चाङ्ग पात्रोको आधारमा विदा स्वीकृत गरेसँगै विदा सार्वजनिक गरेको हो। राजपत्रमा प्रकाशित सूचना अनुसार 13 दिन पर्व विदा, 3 दिन सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र स्थान विशेष र 2 दिन महिला कर्मचारी, 1 दिन शिक्षण संस्था, 4 दिन काठमाडौँ उपत्यका, 4 दिन जात्रा पर्व र 6 दिन मुलुकभर सार्वजनिक दिवस, 1 दिन अपाङ्गता भएका कर्मचारीलाई, 2 दिन सार्वजनिक जन्म जयन्ती, 3 दिन सम्बन्धित धर्मावलम्बीहरूका लागि विदा दिने निर्णय गरेको हो। सार्वजनिक विदा हुने पर्वमा वैशाख 1 गते नयाँ वर्ष चण्डी र वैशाख पूर्णिमा, साउन 24 गते जनै पूर्णिमा, 31 गते कृष्ण जन्माष्टमी, असोज 6 गते घटस्थापना, असोज 13 गतेदेखि 18 गते अर्थात फूलपातीदेखि द्वादशीसम्म दशैं विदा, कार्तिक 3-7 गतेसम्म तिहार विदा, कार्तिक 10-6 गते छठ पर्व, मक्सिर 18 गते धान्य पूर्णिमा, पुष 10 गते क्रिसमस डे, पुष 15 गते तमु लोछार, माघ 1 गते माघे संक्रान्ति, माघ 5 गते सोनाम लोछार, फागुन 3 गते महाशिवरात्रि, फागुन 6 गते ग्याल्पो लोछार, ईद उल फित्र र बकर ईद परेको लगायतका सार्वजनिक विदाको विवरण समाचारमा उल्लेख गरिएको छ। शनिबार सहित 2082 सालमा 97 दिन विदा खबर आजको नेपाल समाचार पत्रको अग्र पृष्ठमा प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
प्रिपेड होस् या पोस्टपेड, सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास, सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। सत्तारूढ़ दल निकट विद्यार्थी संगठनको सोभि निर्वाचन तयारी, काठमाडौँ भित्र एक्ला एक्लै भिड्ने, बाहिर गठबन्धन गर्न सक्ने, नयाँ पत्रिका दैनिकको खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। सत्तारूढ़ 2 ठूला दल कांग्रेस र एमाले निकट विद्यार्थी संगठनले आसन्न सोभि निर्वाचनमा समीकरण बनाउलान् वा एक्ला एक्लै लड्लान्। 5 चैतमा देशभरका 500 क्याम्पसमा निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी राजनीतिमा यो प्रश्न उठेको छ। कांग्रेस निकट नेभी संघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौँ उपत्यकाका क्याम्पसमा गठबन्धन नगर्ने आवश्यक परे उपत्यका बाहिर भने हुन सक्ने बताउनुभयो। तर अहिलेसम्म एक्लै लड्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो। सबै क्याम्पसमा एक्लै चुनाव लड्ने तयारीका साथ उम्मेद्वारी उठाउँछौ। कहाँ कसलाई उम्मेद्वार बनाउने भन्ने विषयको टुंगो लगाउन बाँकी छ। सत्तारूढ़ दल निकट विद्यार्थी संगठनको सोभि निर्वाचन तयारी काठमाडौँ भित्र एक्ला एक्लै भिड्ने बाहिर गठबन्धन गर्न सक्ने यो खबर नयाँ पत्रिका दैनिकको हो। स्वर्गद्वारी गुठी पीड़ित महिना दिनदेखि माइती घर मण्डलामा धरनामा राज्यको व्यवस्था आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। कानून बम्बोजिम प्राप्त हुने अधिकार माग गर्दै प्युठानस्थित स्वर्गद्वारी गुठी पीड़ितले माइती घर मण्डलामा धरना दिएको झण्डै एक महिना हुन लाग्यो, तर सरकारले अझैसम्म उनीहरूको मागमा चासो देखाएको छैन। पुर्ख्यौली जमीनबाटै गुठीले उठीवास लगाएपछि सिंह दरबारलाई पीड़ा सुनाउन उनीहरू गत 20 माघमा काठमाडौँ आएका थिए, तर यतिका समय बितिसक्दा पनि सरकारले व्यवस्था गर्दा उनीहरू थप पीड़ामा परेका छन्। स्वर्गद्वारी गुठी पीड़ित महिना दिनदेखि माइती घर मण्डलामा धरनामा राज्यको व्यवस्था आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। अब विभिन्न राष्ट्रिय दैनिक पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक विषयहरू। आजको गोर्खापत्र दैनिकले प्रधानमन्त्री रोजगार कार्यक्रम आधा पालिकाले बुझाएनन् विवरण शीर्षकमा खबर प्रकाशित गरेको छ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरी कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने कार्यमा पालिकाले चासो देखाएका छैनन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्ष 2081-82 487 पालिकाले कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने भनेकोमा हालसम्म 246 पालिकाले मात्र विवरण बुझाएका छन्। आधा पालिकाले विवरण बुझाएनन्, यो खबर गोर्खापत्र दैनिकको हो। त्यसै गरी गोर्खापत्र दैनिकको यसै पृष्ठमा ईपीएसको आवेदन आह्वानमा ढिलाइ समाचार शीर्षक रहेको छ। दक्षिण कोरिया मानव संसाधन विभाग एचआरडीले यस वर्षका लागि ईपीएस मार्फत कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिलाइ गरेको छ। अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुष्मय भाषा परीक्षाको आवेदन खुल्ला गरेको एचआरडी कोरियाले अहिलेसम्म आवेदन माग गरेको छैन। परीक्षाको मिति तय नहुँदा भाषा परीक्षाको तयारीमा रहेका युवाले ग्वारको स्थित रोजगारी अनुमति प्रणाली ईपीएस कोरिया शाखामा बारम्बार सम्पर्क गर्दै आएका छन्। खबर गोर्खापत्र दैनिकको हो। त्यसै गरी गोर्खापत्र दैनिकको यसै पृष्ठमा बोटिङ र ऱ्याफ्टिङको सम्भाव्यता अध्ययन उपत्यकामा थपिँदैछन् विद्युतका पूर्वाधार लगायतका खबरहरू पनि प्रकाशित छन्। उपत्यकामा थप 20 सब स्टेशन निर्माण गरिने आजको अन्नपूर्ण पोस्ट दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। काठमाडौँ उपत्यकाभित्रको विद्युत आपूर्ति व्यवस्थापनलाई भरपर्दो र गुणस्तरीय सुरक्षित बनाउन 6 सब स्टेशन निर्माण छन्। नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रको विद्युत प्रसारण र वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा 132-11 केभीका 6 सब स्टेशन निर्माण गरिरहेको छ। त्यसमध्ये काठमाडौँको टेकु सब स्टेशन सञ्चालनमा आइसकेको छ। फुटुङ र मूलपानी सब स्टेशन अन्तिम चरणमा छन्। दुवै सब स्टेशनलाई 2 महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेका छन्। भक्तपुरको चागु नारायण सब स्टेशन निर्माण सम्पन्न भइसकेको छ। सब स्टेशनलाई सञ्चालन चार्जमा ल्याउन मात्र बाँकी रहेको छ। चोबार सब स्टेशन आगामी असार भित्र र भक्तपुरको ठिमी सब स्टेशन 8 महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेका छन्। प्रत्येक सब स्टेशनको क्षमता 90-90 एएमभीय रहेको छ। उपत्यकामा थप 20 सब स्टेशन निर्माण गरिने आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। साथै यसै पृष्ठमा दोस्रो चौमासिक नसकिँदै सबै योजना पूरा काठमाडौँका दुई विद्यालयमा बाबा परियोजना लगायतका खबरहरू पनि प्रकाशित छन्। इन्धन दुरूपयोग रोक्न ल्याइएको नगदै दिने निर्देशिका गुपचुप खारेज आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। सवारी साधन सुविधा लिने कर्मचारी पदाधिकारीलाई इन्धनको सट्टा नगदै दिने व्यवस्था लागू भएपछि एक वर्षमै इन्धन बापतको खर्चमा राज्य कोषलाई 14,31,00,000 फाइदा भयो। तर सरकारले सार्वजनिक प्रशासनमा आर्थिक सुधारका लागि सकारात्मक संकेत देखिएको व्यवस्था नै उल्ट्याउन लागेको छ। अर्थमन्त्री विष्णु पौडेलले इन्धनको सट्टा नगदै दिने निर्देशिका खारेज गर्नुभएको हो। इन्धन दुरूपयोग रोक्न ल्याइएको नगदै दिने निर्देशिका गुपचुप खारेज आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। मध्यम आय देशको लक्ष्य, पूर्वाधारमा वार्षिक 13 खर्बमाथि लगानी आवश्यक, विनियोजन औषधमा 3 खर्ब, कारोबार दैनिकको खबर हो यो। नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील हुँदै सन् 2030 सम्ममा मध्यम आय भएको देशको स्तरमा पुग्न वार्षिक औसत 13 खर्ब रूपियाँ भन्दा बढ़ी लगानी पूर्वाधार क्षेत्रमा गर्नुपर्ने देखिएको छ। पूर्वाधार क्षेत्रमा आवश्यकताको तुलनामा भइरहेको लगानी धेरै न्यून रहेको, लगानी खाडल घटाउँदै नजाने हो भने राष्ट्रिय लक्ष्य पूरा गर्न कठिन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाए। खबर आजको कारोबार दैनिकको अग्रपृष्ठमा रहेको छ। अब सम्पादकीय प्रसंग र शीर्षकहरू। चुवान छापको अब्बल सन्देश आजको गोर्खापत्र दैनिकको सम्पादकीय रहेको छ। ओभल अफिसमा प्रकट भएको ग्लोबल डिसअर्डरको ट्रेलर शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय प्रकाशित गरेको छ। मदिरा मोह यो आजको नागरिक दैनिकको सम्पादकीय हो। त्यसै गरी आजको अन्नपूर्ण पोस्ट दैनिकले नाकामा व्यापारिक सहजताको अपरिहार्यता शीर्षकमा सम्पादकीय प्रकाशित गरेको छ। कर्मचारी सरुवा सम्बन्धी स्पष्ट मापदण्ड बनाऊ यो सम्पादकीय आजको नेपाल समाचार पत्रको हो। त्यसै गरी आजको कारोबार दैनिकले घर जग्गा कारोबार पारदर्शी बनाऊ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।